اچھا، ایک سوال یہ ہے کہ ایک شخص کا بزنس ہے، اس میں ہر مہینے لوگوں کی پیمنٹ بھی جاتی ہے، بلز وغیرہ بھی ہوتے ہیں، تو زکوٰۃ کیسے نکالیں؟ زکوٰۃ میں پرسنل ہو یا بزنس ہو، انسان جس وقت اس کا سال پورا ہوتا ہے، جو بھی اس کے سال کا جو حساب چلتا ہے اس کے اعتبار سے، جب اس کا سال پورا ہوتا ہے، اس وقت یہ دیکھنا ہے کہ اس مہینے اس کے ذمے کتنے بلز ادا کرنے ہوں گے، اس لیے کہ وہ بلز اگرچہ آتے ہیں مہینے کے اخیر میں، لیکن اس مہینے اس پر دینا تو ہی، جو بھی ہو جائے بلز تو ادا کرنے ہی کرنے. تو اس مہینے کے جتنے بلز اس کو ادا کرنے ہیں، چاہے پرسنل ہو چاہے بزنس ہو، جو بلز ادا کرنے ہیں، ظاہر ہے بزنس کا مطلب یہ ہے کہ ظاہر ہے کوئی نہ کوئی اس کا مالک تو ہی، تو جو بھی مالک ہوگا گویا کہ اس کا مال ہے. تو پرسنل ہو یا بزنس ہو، اس مہینے کے جو بلز ہیں وہ مائنس ہو جاتے ہیں، اس لیے کہ وہ تو انسان کے ذمے ایک قرض کی طرح ہی ہیں، تو وہ مائنس ہو جاتے ہیں. اور انسان کے ذمے جو لون ہے، اگر لانگ ٹرم ہے یا جیسا بھی ہے لون ہے، تو ایک سال کے اندر اندر جو لون ادا کرنا ہے، اس کا ارادہ بھی ہے اور اس پر لازم بھی ہے، ایک سال کے اندر اندر وہ مائنس ہو جائے گا. باقی پھر جتنا بچ جاتا ہے، سونا چاندی پیسے عام طور سے کیش ہی ہوتا ہے، کیش کی شکل میں جو بچ جاتا ہے، یا بیچنے کا سامان جو بچ جاتا ہے، یہ دو طرح کی چیزیں عام طور پہ ہوتی ہیں، تو ان تمام کا 2.5% جو ہے اس کی زکوٰۃ ادا کرنی ہے. اس طریقے سے حساب ہوگا. اسٹاکس میں زکوٰۃ کیسے ادا ہو جائے گی؟ اچھا، اسٹاکس جو ہیں اس میں کیا ہوتا ہے کہ انسان اپنے پیسے دے رہا ہے، اور اس کے بدلے میں جہاں کے اسٹاکس لے رہا ہے، گویا اس میں کچھ حصہ وہ اپنا شرکت کر رہا ہے، ان کے ساتھ پارٹنرشپ ہے ایک طرح سے. یہ شیئرز جو ہوتا ہے، اسٹاکس ہوتا ہے، اس میں ہوتا یہ ہے کہ کبھی تو انسان خریدتا ہے اس مقصد سے کہ میں خرید رہا ہوں بس یہ کہ قیمت بڑھے اور میں بیچوں، شارٹ ٹرم ہوتا ہے، بس بیچنے کے لیے، وہ تو مال تجارت ہے. ایسا ہی ہے کہ اچھا، جیسے کوئی انسان سامان خریدتا ہے اور بیچنا ہے، اس طریقے سے ہی ہو جاتا ہے، ایسے کہ خرید کر بیچنا مقصد ہے، اگرچہ کوئی بیچنے کی کوئی مال تجارت جیسی کوئی چیز نہیں، لیکن ایک طرح سے وہ مال تجارت ہی کی طرح ہو جاتا ہے. تو اس میں تو یہ ہوگا کہ آج مثلا زکوٰۃ دینی ہے، تو آج وہ تمام اسٹاکس کی جو ویلیو ہے اس کا 2.5% دینا ہوگا، اس لیے کہ یہ ہمارا کیش ہے، جیسے بینک میں رکھتے ہیں وہاں رکھا ہوا ہے. لیکن اگر لانگ ٹرم ہے، ڈویڈنڈ لینے کے لیے انسان نے رکھا ہوا ہے، تو پھر اس کا مطلب ہے کہ وہ مال تجارت تو نہیں ہے، ڈویڈنڈ تو آتا رہے گا، وہ انسان کے پیسوں میں آ جائے گا، وہ تو اس کے منافع میں ہے، اس پر تو خیر زکوٰۃ ہوگی. لیکن جو اسٹاکس جو خریدے ہوئے ہیں، جو پیسے وہاں لگے ہوئے ہیں، وہ تو کسی کمپنی میں ہوں گے، کسی جگہ ہوں گے. تو اس کا مطلب یہ ہوا، مثلا میں اپنے $1,000 میں کسی کو دیتا ہوں کہ یہ ہم لوگ آپس میں مل کر کچھ کریں گے، اور یہ $1,000 میں دے رہا ہوں، یہ آپ رکھیں اور اس سے بزنس کرنا ہے. اب وہ اس سے کوئی مشین خرید لیتا ہے، کوئی چیز خرید لیتا ہے، اور کچھ بیچنے کی چیزیں خرید لیتا ہے، تو ظاہر ہے کہ اس میں سے زکوٰۃ کتنے پیسوں کی دینی ہوگی؟ جو بیچنے کی چیزیں ہیں، مشین اس پر تو زکوٰۃ نہیں ہوتی، جگہ خریدی ہے اس پہ بھی زکوٰۃ نہیں ہوتی ہے. تو زکوٰۃ جو ہوگی وہ بیچنے کے سامان پہ ہوتی ہے، باقی چیزوں پہ نہیں ہوتی، جو مشینری وغیرہ جگہ وغیرہ ہے اس میں نہیں ہوتی. تو اب اس کا طریقہ یہ ہے کہ ہم نے جہاں اسٹاکس لیے ہوئے ہیں، جہاں سے ہم ڈویڈنڈ لے رہے ہیں، تو وہ اسٹاکس جو ہے اس میں یہ دیکھا جائے گا کہ اس میں سے کتنے پیسے ہمارا، کتنا پرسنٹ وہ بیچنے کا سامان جا رہا ہے، خریدنے بیچنے کے سامان جو ہوتا ہے وہ آتا ہے، اور کتنا ہے جو مشینری اور باقی چیزوں میں، باقی خرچوں میں جا رہا ہے. اب ظاہر ہے کیسے پتہ چلے گا؟ عام طور پر جنہوں نے اس کی ریسرچ کی ہے، ان کا کہنا یہ ہے کہ اس تمام میں سے یہ 50% سے کم، تقریباً 40% جو ہے وہ، یا اس سے بھی کم ہوگا، میکسیمم جو ہوتا ہے 40% جو ہے وہ آپ کا جاتا ہے اس میں بیچنے کے سامان میں، باقی جتنا 60% جو ہے وہ باقی چیزوں میں جاتا ہے، عام طور پر اسٹاکس میں ہوتا ہے. زیادہ سے زیادہ اگر جاتا ہے انسان کا پیسہ جو بیچنے کی چیزوں میں ہوتا ہے، مال تجارت میں، تو وہ صرف تقریباً 40% اتنا ہوگا. اس کا نتیجہ یہ نکلتا ہے کہ ہمیں زکوٰۃ، ٹوٹل اماؤنٹ جو ہمارے پاس اسٹاکس میں رکھی ہوئی ہے، اس میں سے زکوٰۃ ادا کرنی تھی، اصل کے اعتبار سے کیش ہوتا تو 2.5% دینا ہوتا، لیکن اس میں سے وہ تو کم ہو گیا، اس لیے کہ باقی ہمارا 60% تو اس میں وہ باقی چیزوں میں جا رہا ہے. تو اس کا مطلب ہے 1% اس اماؤنٹ پہ 1% زکوٰۃ دیں گے تو زکوٰۃ ادا ہو جائے گی. जिनका स्टॉक से ताल्लुक है वो समझ गए होंगे, जिनका ताल्लुक नहीं है शायद उनके लिए कोई थोड़ी बात चीज़ें मुश्किल होंगी।
स्टॉक की पूरी कीमत के ऊपर 1% देना।
हाँ, जितना स्टॉक्स है, जितनी आज उसकी वैल्यू है, उस तमाम का 1%, 2.5 के बजाय 1% देना है। इसलिए कि वो तो आपका माल तजारत नहीं है, वो कैश भी नहीं है, बल्कि वो रखा हुआ है, उसका आपने हिस्सा ख़रीदा हुआ है उनके पास, तो जो टोटल अमाउंट है उसका 1% ज़कात में देना होगा। ये बाज़ उलमा की राय है जिन्होंने तहकीक की, रिसर्च किया कि कितना अमाउंट किस में जा रहा है, वरना अगर ख़रीदने बेचने के लिए इंसान मुस्तकिल लेता है तो पूरे पे ज़कात दे रहे। रोज़े की हालत में कभी डकार आ जाती है और गले में कुछ टेस्ट उसका आ जाता है, कभी थोड़ा सा कुछ बाहर भी आ जाता है, गले के अंदर आ जाता है और इंसान उसको निगल लेता है, ऐसा कभी होता है गले में टेस्ट भी आ जाए, थोड़ा सा कुछ बाहर आके अंदर भी चला गया, रोज़ा नहीं टूटता उसमें, उसकी परेशान होने की बात नहीं, उससे रोज़ा नहीं टूटता। गैर मुस्लिम को घर पे खाना खिलाना या उनके यहाँ खाना भेजना, उनको कोई हदिया वगैरह देना, उसमें कोई जायज़ है? हाँ, जायज़ है। कुरान ने जो मना किया है वो ऐसा ताल्लुक जिससे इंसान एक दूसरे की बातें कबूल करने लग जाए, एक दूसरे का असर लेने लग जाए, ला ततवल्लौ क़ौमन विला मुआलात जो है वो मना है। अगर ये कुरान करीम की इस्तलाहात हैं, एक होता है मामलात, उनके साथ मामला करना, ख़रीदते हैं बेचते हैं, ये तो मामलात हैं। एक होता है उनके साथ हमारा कोई, उनको परेशानी आ गई, कोई तकलीफ़ आ गई, उसमें उनकी मदद कर देना, मुआसात कहलाता है, वो भी जायज़ है, उसकी बल्कि तरगीब भी दी गई है, चाहे मुसलमान हो गैर मुस्लिम हो, मदद करें उनकी परेशानी में, उनके काम आए। लेकिन मुआलात जो है, यानी उनके साथ ऐसा कल्बी ताल्लुक कि अच्छा उनके तरीक़ों को हम इख्तियार कर रहे हैं, या हम नहीं तो अच्छा हमारे बच्चे देख रहे हैं, अच्छा उनका इनका ये तरीक़ा अच्छा है, हमारे घरों में उनके तरीक़े आ रहे हैं, तो ये चीज़ें जिससे एक दूसरे के तरीक़े एक दूसरे में आते हैं और ताल्लुकात में ऐसी, यानी कल्बी ताल्लुक जिसको कहते हैं, दिली ताल्लुक, जिससे असर इंसान दीनी एतबार से भी उनके असर को कबूल करता है, उनकी बातों को अपनी ज़िंदगी में लाता है, उनकी बातों से मुतासिर होता है, ऐसी चीज़ें हों तो इससे मना किया गया है। तो ज़ाहिरी ताल्लुकात, मसलन जिनके साथ हमारा बिज़नेस में ताल्लुक़ होता है, कोई घर पे आकर मसलन कभी किसी ने हमारे लिए घास काट दी है, कोई सफाई कर ली है, हम उसको कोई हदिया दे दें, खाना दे दें, हाँ ज़रूर देना चाहिए, तो इस्लाम में तो इसकी, ये तो हुस्न अखलाक का तकाज़ा है और करना चाहिए। किसी को अपनी इबादात में शक होता है, ख्याल ये है कि शायद जो पहले गुनाह हुए थे उन गुनाहों की वजह से हो, तो क्या करना चाहिए? हालांकि गुनाहों से तौबा कर लिए। इन चीज़ों में ज़्यादा परेशान होने की बात नहीं है, इंसान को शरीयत ने जिन चीज़ों का हुक्म दिया है उसमें वही चीज़ें हैं जो इख्तियारी हैं, इंसान अपने तौर से कर सकता है, इख्तियार से कर सकता है। नमाज़ पढ़ रहा है, शक हो गया कि एक रकात हुई दो हुई, कोई हर्ज की बात नहीं। नमाज पढ़ रहा है, कौन सी सूरत पढ़ी याद नहीं रहा, कोई बात नहीं। लेकिन इतना है कि नमाज में ध्यान पैदा करने के जो तरीक़े हैं, इंसान उन तरीक़ों को इख्तियार कर ले, वो तो इख्तियारी चीज़ है कि उसके लिए इंसान जहन को तैयार करे, अपने आप को पहले से उसके लिए तैयार रख ले, नमाज ध्यान से पढ़े, जो पढ़ रहा है उस पर ध्यान दे, जो भी उसकी जो चीज़ें बयान की गई हैं, मतलब है कि अपनी तरफ से इंसान कोशिश कर ले, फिर उसके बाद भी भूल जाता है, जहन कहीं चला जाता है, कोई शक आ जाता है, उसकी बिल्कुल फ़िक्र ना करें। हाँ, अलबत्ता ये ज़रूर है कि जब इंसान कोई चीज़ ज़्यादा करता है तो ज़ाहिर है कि उसमें महारत पैदा होती है। इंसान जब ज़्यादा कुरान पढ़ता है तो कुरान पढ़ने में महारत ज़्यादा होती है, हर फील्ड में इसी तरह है, तो नमाज भी इंसान ज़्यादा पढ़ेगा तो उसके साथ ताल्लुक़ बढ़ेगा, तो इंसान ज़्यादा करे तो इंशाल्लाह ताल्लुक़ बढ़ेगा, उसके बाद ये चीज़ें भी कम होती चली जाएंगी। बाकी है कि गैर इख्तियारी तौर पर इस तरह का शक या वसवसा या कोई चीज़ हो तो उसकी वजह से परेशान ना हो, और हाँ तौबा इस्तिग़फ़ार भी करें, अल्लाह ताला से दुआ भी करें, लेकिन ये ना समझें कि बस अब हमारी नमाज ऐसी ख़राबी है और इसकी कोई हैसियत नहीं। डॉक्टर अब्दुल हई साहब आरिफ़ी रहमतुल्लाह अलैह के पास एक शख्स आए, कहने लगे कि मैं नमाज़ पढ़ता हूँ तो मेरी नमाज़ तो बस वैसी ही है, बस ऐसा होता है, बस कभी दिल चाहता है बस नमाज ना पढ़ूँ, क्यों खामखा नवाफिल क्यों पढ़ूँ, चलो फ़र्ज़ तो पढ़ लेता हूँ, अल्लाह का हुक्म है, लेकिन नवाफिल पढ़ने का दिल नहीं चाहता कि मैं छोड़ देता हूँ। इसलिए कि بس ایسا ہوتا ہے کہ دھیان کہیں ہے کہاں, بس ادھر ادھر ذہن لگا ہوتا ہے, تو ایسی نماز سے تو بید بھی ہے اللہ کے سامنے اس طرح کا سجدہ کرنا, اس لیے میں پھر نہیں پڑھتا کبھی. تو انہوں نے فرمایا, اگر میں کہوں کہ میرے لیے سجدہ کرو تو کرو گے؟ عجیب سوال تھا. اگر میں کہوں کہ میرے لیے سجدہ کرو, کرو گے؟ کہا نہیں نہیں حضرت, غیر اللہ کے لیے سجدہ. کہا بس اس کا مطلب ہے آپ کی نماز صحیح ہے. وہ سجدہ جس کو آپ سمجھتے ہیں کہ اللہ کے علاوہ کسی اور کے سامنے نہیں ہو سکتا ہے, بس وہی سجدہ اللہ تعالیٰ چاہتے ہیں. وہ سجدہ آپ مجھے نہیں کر سکتے تو اللہ تعالیٰ کو ہی کر سکتے ہیں, وہیں کریں گے. پھر جہاں پہ دھیان جائے اس کی فکر نہ کریں, آپ اللہ کو ہی سجدہ کر رہے ہیں, غیر اختیاری خیالات کی فکر نہ کریں, اپنا کام کرتے رہیں. شیطان روکنے کی کوشش کرتا ہے, اس کی وجہ سے رکے نہیں بلکہ اور بڑھا دیں عبادت کو, انشاءاللہ وہ مسئلہ بھی حل ہو جائے گا. ٹھیک ہے. سبحانک اللہم وبحمدک, اشہد ان لا الہ الا انت, استغفرک واتوب الیک.